यो रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको बैठकले प्रतिनिधि सभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा स्थायी समितिको बैठकले सर्वोच्च अदालतले गरेको निर्णयमाथि आशंका भए पनि संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोही अनुसार अघि बढ़ने निर्णय गरिएको पार्टीका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। बैठकले मुलुकमा राजनीतिक अस्थिरताको श्रृंखला शुरू नहोस् भन्नका लागि पार्टीका तर्फबाट आवश्यक पहल कदमी लिने निर्णय पनि गरेको प्रवक्ता गेवालीले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अघि बढ़ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी कमिटिको बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढ़ीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ़ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनस्थापित गर्ने फैसला गरेकोमा उच्च मूल्यांकन गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो। प्रवक्ता श्रेष्ठले संसद विघटन गर्ने कदम न्यायालयले असंवैधानिक ठहर गरिसकेको अवस्थामा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। सोही समूहको हिजो बसेको संसदीय दलको अनौपचारिक बैठकले आफ्ना सांसदहरूलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनुभयो। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापनाको फैसला गरेको 13 दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएकाले सो अवधिभित्र जति बेला पनि बैठक हुन सक्ने जानकारी गराउनु भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ़ बनाउन कांग्रेस सधैँ लाग्ने बताउनु भएको छ। कांग्रेसका पूर्व महामन्त्री महेन्द्र नारायण निधिको 900 जन्म जयन्तीका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौँमा हिजो आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले लोकतन्त्रलाई सुदृढ़ बनाउने बाटो अदालतले खोलिदिएको बताउनुभयो। सभापति देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले नै कांग्रेस त्यति बेला चुप लागेर बसेको स्पष्ट पार्नुभयो। कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लड़ेको पार्टी भएकाले संसद पुनस्थापनाले कांग्रेस खुशी भएको पनि उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनस्थापित संसदमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनु भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरूरी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यान्त्रिकरणबाट उत्पादन बढ़ाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले त्यसतर्फ सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सबैको ध्यान कृषिमा जानु जरूरी रहेको उल्लेख गर्नुहुँदै कृषि क्रान्तिबाट नै नेपाल समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो। नेपालमा हालसम्म लक्षित समूहका 85% कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म 429,705 जनाले खोप लगाइसकेका छन्। सरकारले प्राथमिकताका आधारमा खोप प्राप्त गर्न योग्य 72% नागरिकलाई खोप उपलब्ध गराउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन 23 गतेदेखि दोस्रो चरणको कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने जानकारी गराएको छ। मन्त्रालयको प्रेस ब्रिफिङमा हिजो स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतम ले दोस्रो चरणको खोप 55 वर्षमाथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई लगाइने जानकारी दिनुभयो। उहाँले पहिलो मात्राको खोप लगाएका सबै व्यक्तिलाई दोस्रो मात्राको खोप 8 साताको फरकपछि वैशाख 7 देखि 15 गतेसम्म लगाइने जानकारी दिनुभयो। यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणपछि मृत्यु हुने 619 जनाको संख्या थप गरेको छ। गत वर्षको मृत्युको विश्लेषण त्यसै गरी शव व्यवस्थापन तथा लक्षण देखिएका व्यक्तिको मृत्युको अध्ययनका आधारमा मृतकको संख्या थप भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 2684 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका 11 नवलपुरमा आज बिहान ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका 11 बस्ने 36 वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राणाले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग, जर्मनीमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएको छ। केही दिन यता जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ़ने क्रम तीव्र भएपछि जर्मनीकी चान्सलर एन्जेला मर्केलले देशमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएको बताउनु भएको हो। जर्मनीमा पछिल्लो 24 घण्टामा 10,774 जना कोरोना संक्रमित थपिएका छन् जबकि अघिल्लो 24 घण्टामा जर्मनीमा 5,763 जना संक्रमित थपिएका थिए। संक्रमित थपिने क्रम तीव्र भएपछि जर्मनी सरकारले अत्यावश्यक बाहेकका व्यवसायीहरूको बन्दाबन्दीमा कडाई गरेको छ। त्यस्तै मुलुकभर जारी खुकुलो लकडाउनलाई मार्च 7 तारीकसम्मका लागि लम्ब्याइएको छ। छिमेकी देश चेक गणतन्त्र र अस्ट्रियाको सीमा पनि थप कडाई गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि नेदरल्याण्डमा कर्फ्यूको समयावधि बढ़ाइएको छ। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटले नेदरल्याण्डमा अहिले पनि कोरोना भाइरसको प्रकोप बढ़दो रूपमा रहेकाले भाइरसको रोकथामका लागि कर्फ्यू लगाइएको जानकारी दिनुभएको छ। विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25,00,000 नागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ र अफ्रिकी मुलक घाना विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सहयोग स्वरूप उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको खोप कोभ्याक्स पाउने विश्वकै पहिलो देश भएको छ। बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।